نحمده ونصلي ونسلم على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل سيروا في الارض صدق الله العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت اور آل رسالت میں باواز بلند درود پاک کا نذرانہ پیش کیجیے. اللہم صلی علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد کما تحب و ترضی بان تصلی علیہ صلاۃ و سلاما علیک یا سیدی یا رسول اللہ. حمد و صلاۃ کے بعد الحمدللہ ہم سب بارگاہ غوث اعظم میں حاضر ہیں اور ان کی محفل میں حاضر ہو کر ان کی نظر کرم سے مستفید ہو رہے ہیں. اصل خطاب تو آپ جانتے ہیں صدر صاحب سجادہ فرمائیں گے اور مناقب حضور غوث اعظم شیخ عبد القادر جیلانی رضی اللہ تعالی عنہ بیان فرمائیں گے. غالباً 4-5 سال کے بعد حضور سرکار بغداد نے ایک مرتبہ پھر باریابی کی اجازت عطا فرمائی تو یہ بندہ گناہگار سیاکار لبیک یا سیدی کہتا ہوا مقامات مقدسہ حاضر ہوا. یہ ان کا کرم ہے کہ ان کی بارگاہ کی حاضری کے صدقے میں الحمدللہ بارگاہ مولا کائنات میں بھی حاضری ہوئی. بارگاہ شہید اعظم امام علی مقام سیدنا امام حسین رضی اللہ تعالیٰ عنہ میں بھی حاضری ہوئی. حضرت عباس علمبردار کی بارگاہ میں حاضری, حضرت مسلم بن عقیل کی بارگاہ میں حاضری, نجف کوفہ اور پھر بغداد شریف حاضر ہوئے. یہ ہمارا بڑا روحانی سفر تھا جو ان بزرگان دین کی کرم نوازی اور عنایات سے ہوا. ہم اس قابل نہیں کہ انہوں نے کرم فرمایا تو حاضری ہوئی, ورنہ یہ بندہ ناچیز اور ہم گناہگار سیاکار کہاں اس قابل کہ ان کی بارگاہ میں کھڑے ہو سکیں. یہ وہ مقامات مقدسہ تھے جہاں پر اللہ کے مقبول اور مقرب بندے حاضر ہوتے ہیں اور اپنے دامن پھیلا کر ان سے بھیک مانگتے ہیں. جو مقبولان بارگاہ ہوتے ہیں اور وہاں سے فیض حاصل کرتے ہیں. اللہ رب العزت نے فرمایا, محبوب آپ ان سے فرما دیجئے کہ زمین کی سیر کرو. سیر سفر مختلف ہوتے ہیں, کوئی دنیاوی سفر ہوتا ہے مال و اسباب کی تما میں ہوتا ہے, کوئی صرف دنیاوی آسائشوں مقامات کی سیر کرنے کے لیے ہوتا ہے, لیکن ہر سفر بہت سے تجربات اور بہت سے معاملات دیتا ہے. ہمارا یہ سفر خالص روحانی سفر تھا اور بزرگان دین اور اولیاء کاملین کے مدارات مقدسہ کی زیارت کا تھا. اب سے تقریباً 4 سال پہلے یا غالباً 5 سال پہلے ہم پیر بھائیوں کا ایک گروپ, ایک قافلہ حضرت صاحب سجادہ کی قیادت میں یہاں سے گیا تھا اور الحمدللہ وہ سفر تو خیر الگ ہی تھا. جب بڑے ساتھ ہوں تو پھر معاملہ ہی الگ ہوتا ہے, لیکن اس سفر میں بڑوں نے یہاں سے رخصت کر دیا تھا اور ہم چھوٹوں کو بڑا بنا کر وہاں بھیج دیا تھا. لیکن میں نہ پہلے بڑا تھا نہ اب اس سفر میں بڑا تھا, مجھ سے بہت بڑے بڑے موجود تھے. یہ دوسرے انداز میں نہیں کہہ رہا کہ کہیں گے بھائی بڑے بڑے تھا تھے, عمر میں بھی بڑے تھے اور رتبے میں بھی بڑے تھے. ہمارے ڈاکٹر اقبال صاحب بھی تھے اور دوسرے لوگ بھی تھے, لیکن الحمدللہ हम में से कोई बड़ा था या छोटा था, लेकिन हम किसी बड़े की बारगाह में हाजिर हुए और हजरत मौलाए कायनात की बारगाह में हाजिर हुए नजफ अशरफ, तो वहां की एक अलग कैफियत थी। जाहिरी तौर पर जाएं तो उस बारगाह में मां के जाहिरी मामलात ऐसे हैं कि आंखें चकाचौंध हो जाएं, इतना खूबसूरत वहां पर जो इसके शीशे का काम है और वो सारा है, लेकिन ये जाहिरी हुस्न जमाल भी था और बातनी कैफियत में थी भी थी। हजरत मौलाए कायनात की बारगाह में उनका एक अपना गुनाहगार बेटा या नाखल कह दें हाजिर था, लेकिन उनकी करम नवाजी बहुत थी। वह अल्हम्दुलिल्लाह हमें महफिल भी करने की सआदत हासिल हुई उनके सहन के अंदर, और जब भी गए बड़ी सैर होकर हाजिरी हुई और बड़ी उनकी करम नवाजी रही। बार बार जाना नसीब हुआ, मदार मुकद्दस के पास हाजिरी का शर्फ हासिल हुआ। ये मकाम मकाम नजफ जो है इस पर बहुत सी रिवायात भी आती हैं, लेकिन कुछ लोग इस सिलसिले में रिवायात बयान करते हैं तो उससे जहन थोड़ा सा भटकता है कि पता नहीं यही वो मकाम है या कहीं और है। लेकिन अल्हम्दुलिल्लाह हमारा अकीदा है कि जब कहीं किसी बुजुर्ग की निस्बत से हाजिरी होगी उनकी रूह हमारी तरफ मुतवज्जे हो जाएगी, और हमारा पूरा यकीन था कि रूह अली मुर्तजा रजी अल्लाह अन्हु हमारी तरफ मुकम्मल मुतवज्जे थी और उनकी करम नवाजी थी। नजफ से फिर हम हजरत मुस्लिम बिन अकील की बारगाह में हाजिर हुए और वहां पर भी बड़ी कैफियत थी अल्हम्दुलिल्लाह, नमाज जहर वहीं अदा की। वो मकाम भी बड़ा अजीब है, तारीखी एतबार से देखा जाए तो वो मस्जिद कूफा है जहां हजरत अली मुर्तजा मौलाए कायनात ने जामे शहादत नोश किया, और बाकी शियों की रिवायत के मुताबिक वहां बहुत कुछ था मैंने जो किताबों में पढ़ा, लेकिन जो बातें मुतहक्क थीं उन बातों को देखा भी, ज्यारत की उन मकामात की। और हजरत मुस्लिम बिन अकील जो सफीर इमाम हुसैन थे रजी अल्लाह अन्हु उनकी बारगाह में हाजिरी हुई, और फिर अल्हम्दुलिल्लाह हमारा ये सफर आगे हुआ, आगे बढ़ा तो फिर हम करबलाए मौला पहुंचे जो अहले बैत अतहार के लिए तारीख का एक अजीम मकाम है, एक मकाम सानहा है जहां पर अहले बैत अतहार के साथ जो कुछ हुआ वो आप हजरात सुनते रहते हैं, लेकिन वो मकाम हमें बहुत सारे पैगामात देता है, बहुत सारे मैसेजेस के किस तरह सबर हुसैन को याद रखो, किस तरह इस्लाम के खातिर जानों को कुर्बान किया जाता है, किस तरह खानवादा नबुवत ने अपने बच्चों को, खानवादा नबुवत के सालार इमाम अली मकाम ने किस तरह अपने बच्चों को खाको खून में इस्लाम के खातिर तड़पता हुआ देखकर सबर का मुजाहरा किया। वहां का एक एक गोशा संसाठ हिजरी की तरफ ले जाता है कि याद करो कि किस तरह सिर्फ 60 बरस गुजरने के बाद इस्लाम के नाम लेवा और रसूलुल्लाह का कलमा पढ़ने वालों ने उनके खानदान के साथ क्या किया। हमारा ताल्लुक क्योंकि खानवादा नबुवत से है और खानवादा रिसालत से है, तो हमारे लिए बहुत बड़ा मैसेज था कि किस तरह से मोहब्बत करने वाले मोहब्बत करते हैं और किस तरह बेवफाई करने वाले बेवफाई करते हैं। हर चीज को याद रखना चाहिए कि कभी हाथ चूमने वाले जो हैं वो कत्ल के ऊपर दरपे हो जाते हैं, कभी अकीदत का मुजाहरा करने वाले ये भी नहीं सोचते कि ये औलादे रसूल हैं, ये रसूलुल्लाह के खानदान से ताल्लुक रखते हैं। इसलिए वो मकामात हमें बता रहे थे कि किस तरह से दुनिया में रहा जाए और किस तरह से अकीदतमंदों से और मोहब्बत करने वालों से अपना एक ताल्लुक रखूं। फिर वहां से जो अगला सफर था वो बगदाद शरीफ का सफर था जो अकीदत और मोहब्बत का एक अजीम शान मरकज है इन मकामात के बाद, जहां पर इन्हीं मुकद्दस हस्तियों की औलाद हजरत सैयदना शेख अब्दुल कादर जिलानी रजी अल्लाह ताला अन्हु आराम फरमा है। इसी 11वीं वाले के सदके में हम ये सारी ज्यारतें करते हुए जब हुजूर सैयदना गौसे आजम शेख अब्दुल कादर जिलानी हसनी अल हुसैनी रजी अल्लाह ताला अन्हु की بارگاہ میں پہنچے تو ایک عجیب کیفیت تھی اور اس بات کی طرف ذہن جا رہا تھا کہ ان کا کتنا کرم ہے کہ انہوں نے ہمیں اپنے گیارہویں میں یاد کیا اور ہم ان کی بارگاہ میں حاضر ہو گئے. اور میری یہ کیفیت ہے کہ جب میں کسی بڑی مقدس بارگاہ میں حاضر ہوتا ہوں تو اپنی کوتاہیوں اور اپنے گناہوں کو یاد رکھتا ہوں اور اس صاحب مدار اور صاحب مقام کی طرف ان کی روح کی طرف متوجہ ہو کر کہتا ہوں کہ آپ کا یہ کرم ہے کہ آپ نے مجھے یہاں کھڑے ہونے کی اجازت دی جہاں پر غوث و قطب اور اقباس آ کر کھڑے ہوتے ہیں. جتنی دیر بھی جتنے بھی لمحات وہاں عطا کیے جائیں یہ ان کی کرم نوازی ہے اور واقعی وہ بہت بڑی بارگاہ ہے. حضور غوث اعظم جب ہم ان کا صرف نام لیتے ہیں تو قلب کے اوپر ایک عجیب کیفیت طاری ہو جاتی ہے. لیکن شہر بغداد بزرگان دین، اولیاء کاملین، محدثین، علماء سب کی ایک آماجگاہ ہے، بہت بڑی بارگاہ ہے. اگر آگے بڑھیں تو حضرت معروف کرخی کی بارگاہ ہے، قبرستان کی طرف جائیں تو حضرت سری سختی کی بارگاہ ہے، حضرت جنید بغدادی کی بارگاہ ہے، حضرت بہلول دانا کی بارگاہ ہے. یہ وہ نام ہیں کہ جن کا نام لو تو ایک روحانی کیفیت ذہن کے اوپر طاری ہو جاتی ہے، جن کے نام ہمارے شجرہ طریقت کے اندر چمکتے اور دمکتے ہوئے نظر آتے ہیں، جن کی روحانیت سے آج ہم فیض حاصل کر رہے ہیں. اور سوچو کہ جب یہ مقدس ہستی جن کی بارگاہ میں آج ہم حاضر ہیں اور ان کی بارگاہ سے جو کچھ ہم فیض حاصل کرتے ہیں اور ہم یہاں پر فیض اور روحانیت کے دریا بہتے ہوئے دیکھتے ہیں تو سوچو کہ ان کے بڑے کتنے پیارے ہوں. ان کے بڑے، ان کے وہ شجرے کے وہ نام جو سلسلہ چشتیاں، سلسلہ قادریاں، سلسلہ نقشبندیاں اور سہروردیاں، جن کا یہ حسین سنگم سلسلہ اشرفیہ جس سے ہم وابستہ ہیں، جہاں پر حضور مخدوم سمنا نے فیض حاصل کیا، اور اسی شہر بغداد میں حضرت سیدنا عبد الغفور حسن رضی اللہ تعالیٰ عنہ کے صاحبزادے حضرت سیدنا عبد الرزاق نور العین کو اپنی اولاد کی حیثیت عطا فرمائی، اور آج سادات اشرفیہ کہ یہ چمکتے دمکتے ستارے آپ کے سامنے انہی کی اولاد میں موجود ہیں. یہ اسی شہر بغداد کی یادگار تھی. جب میرے مخدوم سمنا حضور غوث اعظم کی بارگاہ میں حاضر ہوئے تھے تو اولاد غوث اعظم میں حضرت سیدنا عبد الغفور رضی اللہ تعالی عنہ کے صاحبزادے نے، حضرت نور العین نے ساتھ چلنے کی درخواست کی تو ان کے والدین نے میرے مخدوم سمنا کو اپنا یہ بیٹا عطا کر دیا، اور حضرت مخدوم سمنانی نے ان کو اپنی اولاد کا درجہ عطا فرمایا. کیونکہ آپ نے شادی نہیں کی تھی تو اپنی روحانی اولاد کے لیے حضرت نور العین کو منتخب کیا جو اسی شہر بغداد کے باسی تھے. وہاں جا کر یہ بھی یاد آتی ہے کہ میرے مخدوم نے کتنا کرم کیا کہ اپنی روحانیت کے ساتھ حضور غوث اعظم کی اولاد کی روحانیت آج ہمیں عطا فرمائی. یہ ان کا کرم تھا. وہاں پر یہ مقدس بارگاہیں تھیں جہاں پر کھڑے ہوتے ہوئے آدمی سوچتا ہے کہ یہ آسمان روحانیت اور طریقت کے وہ تابندہ ستارے ہیں جن کی روحانیت اور برکت اور فیض سے آج بھی دنیا مستفید ہو رہی ہے. وہ کتنے ریاضت کرنے والے، کتنی عبادت کرنے والے لوگ تھے جن کا نام آج بھی زندہ جاوید ہیں. میں سوچ رہا تھا حضرت معروف کرخی رحمت اللہ علیہ کی بارگاہ میں جب ہم حاضر ہوئے تو ان کا مزار مبارک وہاں کے قبرستان کے بالکل بیچ میں ہے، اور صدام نے یہ کام کیا تھا کہ ایک پل کی صورت دے کر اس مزار تک راستہ بنا دیا تاکہ کسی مزار کے اوپر پاؤں نہ پڑے بلکہ اوپر سے آدمی گزر جائے. وہاں ایک مسجد تعمیر کر دی اور اصل مزار سیڑھیاں اتر کر ہیں، اوپر تعویذ بنا ہوا. میں دائیں دیکھ رہا تھا، بائیں دیکھ رہا تھا، قبریں ہی قبریں تھیں، قبرستان ہی قبرستان تھا. لیکن اسی قبرستان کے اندر ایک اللہ کے ولی کا مزار تھا جس کی قبر کے اندر اتنی کشش تھی کہ ہم کشاں کشاں چلے چلے جا رہے تھے. وہاں پہ بسوں کی بسیں آ کے اتر رہی تھیں کہ کہاں جا رہے ہو؟ معروف کرخی کی مزار پر حاضری دے رہے ہیں. سبحان اللہ، صدیاں گزر گئیں ان کو دنیا سے گئے ہوئے، ان سارے قبروں کے بیچ میں ایک قبر ایسی تھی کہ جس قبر کی طرف سب کشش کے ساتھ چلے جا رہے تھے۔ یہ کشش کیسے پیدا ہوتی ہیں؟ رب العالمین فرماتا ہے تم میرا ذکر کرو، میں تمہارا ذکر کرتا ہوں، تم ذکر کرو گے تو تمہاری عمر تک ذکر ہوگا، لیکن جب میں ذکر کروں گا تو تمہارے ذکر کو دبا متا کر دوں گا۔ صدیاں گزر جائیں لیکن آج بھی لوگ اسی قبرستان کے اندر ساری قبروں سے صرف نظر کرتے ہوئے حضرت معروف کرخی کی بارگاہ میں حاضر ہو رہے ہیں۔ عزیزان گرامی، یہ روحانیت کی کشش تھی، یہ نورانیت کی کشش ہے جو آدمی کو صدیاں گزرنے کے بعد ان کی قبریں بھی آدمی کو اپنی طرف کھینچ لیتی ہیں۔ لوگ چلے جا رہے تھے اور ان کے مزار پر حاضری دے رہے تھے، اسی قبرستان میں حضرت سید الطائفہ حضرت جنید بغدادی کا مزار ہے، جن کی روحانیت اور نورانیت کے ڈنکے آج بھی بج رہے ہیں۔ شجرہ طریقت میں آپ دیکھیں تو حضرت جنید بغدادی کا نام، حضرت سر سختی کا نام، یہ وہ مقدس ہستیاں ہیں جنہوں نے اپنی زندگیوں کو اپنے رب کے لیے گزار کر ان کے ناموں کو اللہ نے ہمیشہ کے لیے زندہ جاوید بنا دیا۔ اسی بغداد کی سرزمین پر اور دوسرے بزرگان دین اور اولیاء کاملین کی کثرت، حضرت سیدنا معروف کرخی کے مزار سے باہر آئیں تو وہاں پر حضرت صاحب روح المعانی حضرت محمود آلوسی رحمت اللہ علیہ کا مزار ہے۔ علماء بھی ان کی روحانیت کے قائل تھے اور ان کے قرب میں دفن ہونے کو اپنے لیے سعادت سمجھتے تھے۔ اتنی بڑی ہستی، آسمان علم کا ایک عظیم درخشندہ ستارہ حضرت معروف کرخی کے قدموں میں اور پہلو میں نظر آ رہا تھا۔ میرے بزرگوں اور دوستوں، یہ سمجھنے کی بات ہے کہ کون کیا ہے، ان عقیدتوں کو اپنے دلوں میں ہمیں محفوظ کرنا ہے، اور یہی تعلقات، یہی معاملات جو ہیں انشاءاللہ ہمارے کام آتے رہیں گے۔ مجھے ایک اور سعادت بھی حاصل ہوئی کہ سورت بن گئی اور بغداد شریف سے ہم نے پھر بصرہ کا سفر کیا، اور بصرہ میں عظیم شان ہستی ہمارے تمام شجرہ طریقت کے اندر سوائے سلسلہ نقشبندیہ کے علاوہ تمام سلاسل طریقت میں حضرت مولا کائنات حضرت سیدنا علی مرتضی رضی اللہ تعالیٰ عنہ کے بعد حضرت سیدنا امام حسن بصری کا نام آتا ہے۔ یہ بہت بڑے مقدس تابعی ہیں، اور اگر سلسلہ حدیث کے اندر حسن نام دیکھو تو اس سے مراد حضرت امام حسن بصری ہیں، سند حدیث کے اندر آتا ہے۔ حضرت علی مرتضیٰ سے براہ راست فیض حاصل کرنے والے، ظاہری طور پر علم حدیث کا فیض حاصل کرنے والے اور روحانی طور پر نورانیت اور روحانیت کا فیض حاصل کرنے والے حضرت سیدنا امام حسن بصری رضی اللہ تعالیٰ عنہ، ان کے مزار پر حاضری کا شرف حاصل ہوا۔ وہ بھی ایک قبرستان میں ہیں، چاروں طرف قبریں ہیں، نہ جانے اللہ کا یہ مقبول بندہ کتنی قبروں سے عذاب کے ختم ہونے کا سبب بن رہا ہو، پورے قبرستان کو فیض دے رہے ہیں۔ انہی کے قدموں میں حضرت سیدنا محمد ابن سیرین کا مزار ہے، جو بہترین ایک معبر گزرے ہیں، جن کی تعبیر الرویا نامی کتاب آج بھی مشہور ہے اور خوابوں کی وہ تعبیر دیا کرتے تھے، ان کے مزار پر بھی حاضری کا شرف حاصل ہوا۔ یہ مقام الزبیر کہلاتا ہے، بصرہ سے متعلق ہے، اور الزبیر یہ اس وجہ سے ہے کہ وہاں حضرت زبیر بن عوام رضی اللہ تعالیٰ عنہ کا مدار مبارک، یہ وہ مقدس ہستی ہیں جو رسول اللہ صلی اللہ علیہ وسلم کے سگے پھوپی زاد بھائی ہیں، حضور علیہ الصلوۃ والسلام کے ہم زلف، حضرت سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کے داماد، اور حضرت سیدہ اسماء سلام اللہ علیہا کے شوہر شہید ہیں۔ ان کے مزار پر جب ہم حاضر ہوئے تو مزار کا دروازہ بند تھا، خیر وہاں کے لوگوں نے کہا کہ آپ سیڑھیاں اتر کر اندر جائیے۔ جب میں گیا تو دروازہ بند تھا، اور اگر دروازہ کبھی خود کھولنے کا موقع ہو تو میرے والد محترم حضرت اشرف المشائخ ابو محمد شاہ سید احمد اشرف اشرفی الجیلانی رحمۃ اللہ علیہ فرماتے تھے کہ جب درگاہ کا دروازہ کھولو तो हल्का सा दस्तक देके खोला करो। कभी कभी ऐसा होता है कि दरवाजा खोलते ही अगर कोई हिजाब उठ जाए तो किसी की ज्यारत भी हो सकती है, और कभी ऐसा भी हो सकता है कि तुम बर्दाश्त ना कर सको। इसलिए जब, लेकिन मुझे उस वक्त यह मौका मिला और उनका करम था कि दरवाजा बंद था, मैंने अपने पीरो मुर्शिद के हुक्म के मुताबिक पहले दरवाजे पे दस्तक दी और गोया इजाजत तलब की और उनकी करम नवाजी। आप यकीन करें कि जब मैंने दरवाजा खोला तो वो मदार मुबारक, बेशक मदार मुबारक नजर आ रहा था, लेकिन उनकी पूरी नूरानियत और रूहानियत के साथ मुझे ऐसा लग रहा था जैसे कोई हकीकतन सामने बैठा हुआ। अगर हमारी नजरों पे, हमारी आंखों पर गुनाहों के पर्दे ना हों तो ये मुकद्दस हस्तियां इसी तरह सामने जिंदा जावेद बैठी हुई नजर आती हैं। उनके मदार पे हाजिरी दी, सलाम पेश किया, शुक्रिया अदा किया कि आपने करम नवाजी की कि बुला लिया। इतने अजीम हस्ती जिन्होंने बारहा रसूलुल्लाह की जियारत की है, जिनका रसूलुल्लाह के खानदान के साथ ताल्लुक था, जो दामाद अबू बकर थे, जो रसूलुल्लाह के हमजुल्फ थे, कितनी मरतबा सरकार को बार बार, सरकार को खुली आंखों से देखा। एक सहाबी रसूल के मदार पर हाजिर हो तो कितना फैद हासिल होता है उनकी करम नवाजी, कि अल्लाह ताला हमारी उस हाजिरी को कबूल फरमाए। थोड़ा सा और आगे जाओ तो हजरत तलहा का मदार है, जो जंग ओहद के बेहतरीन हीरो थे। जब मेरे आका जाने कौनैन सल्लल्लाहु अलैहि वसल्लम पर तीरों का मी बरसाया जा रहा था तो ये वो मुकद्दस सहाबी था जो कभी अपने हाथ आगे करते थे, कभी अपने चेहरे को आगे करते थे और बताते थे कि ये वो हुस्न जमाल का पैकर हैं कि हम अपने चेहरों क्यों की कुर्बानी इनके चेहरे पर कुर्बान कर सकते हैं। वो रसूलुल्लाह के सामने आकर, तीरों के सामने आकर मेरे आका जाने कौनैन सल्लल्लाहु अलैहि वसल्लम को तीरों से मजरूह होने के लिए से बचाने की कोशिश करते थे। ये वो अजीम शान हस्ती वहां आराम कर रहे थे, उनकी बारगाह में सलाम पेश किया। तारीख एतबार से रोड पार करके वहां पर शियों ने गालिबन या जब भी हुआ हो, एक बहुत बड़ा जैसे स्टेडियम टाइप होता है इस तरह उन्होंने चार दीवारी कर दी और बताया कि वो जगह जो है वो जंगे जमल की जगह है। जंगे जमल और जंगे सिफीन जो हजरत अली मुर्तजा रजी अल्लाह तआला अन्हु और हजरत अमीर माविया के दरमियान हुई और इस्लाम की तारीख का एक अजीम खतरनाक और एक हादसाती पहलू है, उसकी तरफ गुफ्तगू करने के बजाय मैं जिक्र करके आगे बढ़ूंगा। वो तारीखी मकाम देखा, फिर और आगे बढ़े तो सिलसिला रिफाइया के वो अजीम बुजुर्ग हजरत सैयद अहमद कबीर रिफाई रहमतुल्लाह अलैह का मुकद्दस मकाम है, जो एक बज़ाहिर लकोदक सहरा को पार करके आता है, लेकिन जब हम वहां पहुंचे तो वहां एक मेला लगा था। अल्लाह के एक मकबूल बंदे की मदार की कशिश थी कि बसें भर भर कर आकर उनके मदार की जियारत कर रही थी। ये वो मुकद्दस हस्ती हैं कि जब बारगाह रिसालत में हाजिर हुए तो अर्ज की के अस्सलामु अलैकुम या जद्दी, तो मदार रसूल से आवाज आई सल्लल्लाहु अलैहि वसल्लम, आवाज आई कि वालेकुम अस्सलाम या वलदी, और इस आवाज को वहां पर मौजूद तमाम लोगों ने सुना। ये हजरत सैयद अहमद कबीर रफाई रहमतुल्लाह अलैह की अजीम शान बारगाह थी। हम लोग बहुत सुबह से सफर में थे, बहुत ज्यादा भूख लगी थी। जब वहां पहुंचे तो हजरत सैयद अहमद कबीर रफाई रहमतुल्लाह अलैह मेरे ख्याल में हमारी भूख से वाकिफ थे। वहां एक लंगर चल रहा था इंडिया वालों का, उन्होंने कहा बैठ जाइए, मैंने कहा बैठ जाओ, तो कोई तकल्लुफ नहीं किया, बैठ गया। मैंने कहा ये अल्लाह के वली का लंगर, पेट भर के खाना खाया। हमारे जो अमीर काफिला थे, उनका नाम लेने की जरूरत नहीं, उन्होंने आके देखा मुझे कि चलो सब लोग चलो। अब जब उन्होंने मुझे बैठा हुआ देखा तो बेचारे खामोश हो गए, अब यही बैठ गए तो अब इनको कैसे उठाएं। मेरी वजह से सारे भी बैठ गए थे, पूरी बस वाले सब ने खूब सैर होकर हजरत अहमद कबीर रफाई रहमतुल्लाह अलैह का जो है वो लंगर खाया, बहुत मजा आया। और फिर हम उनका शुक्रिया अदा करके वहां से वापस लौटे और फिर उसी बगदाद की सरजमीन पर बारगाह कौसियत माप में हाजिर हुए। उस वक्त दरगाह का दरवाजा तो बंद था, लेकिन वहीं ईशा की नमाज अदा की, वुजू किया, वुजू करके नमाज अदा की और फिर वहां से सलाम पेश करके फिर वापस अपने होटल की तरफ आए। हमारा रास्ते में नेट का कोई कनेक्शन भी नहीं था। हमारे ये साथ थे जो लोग यहाँ मौजूद हैं माशाल्लाह बहुत सारे, मैं किस किस का नाम लूँ, ये सब परेशान थे कि पता नहीं ये सैयद भाई गए कहां, पता नहीं वापस भी आएंगे नहीं आएंगे, रास्ते में हालात ऐसे हैं। लेकिन जिन्होंने भेजा था उन्होंने करम नवाजी फरमाई और बहिफाजत हम बगदाद की सरजमीन पर पहुंचे। मेरी गुफ्तगु शायद ज्यादा बढ़ गई है हजरत के तकरीर के दौरान, मैं ज्यादा हाइल नहीं होना चाहता। आखिरी बात अर्ज करूं, आखिरी जो हमारी हाजिरी थी वो मदाइन था हजरत सलमान फारसी रजी अल्लाह तआला अन्हु की मुकद्दस बारगाह। ये भी सहाबी रसूल जिनके लिए जाने कौनैन सैयदुल आलमीन मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि सलमान मेरे अहले बैत में से हैं, जिनके लिए रसूलुल्लाह ने अपने हाथों से बाग में खजूरों के दरख्त लगाए, जिनके फैज से आज भी हम अजबा खजूर की सूरत में फैज हासिल कर रहे हैं। वो मुकद्दस मकाम सलमान पाक, अगरचे इस वक्त बगदाद का ये इलाका जहां पर आजकल हाजिरियां हो रही हैं मुकम्मल तौर पर राफजियों के हाथ में, शियों के हाथ में, लेकिन अब उन्हें पता चल गया कि सुन्नी हजरातों की तादाद ज्यादा हो रही है तो कुछ उनका अखलाक बेहतर हो गया है। उन्हें पता है कि इन्हीं से कारोबार चलना है और ये लोग आते रहेंगे तो, और तो वो काफी फैसिलिटीज देने लगे हैं। हमारे बरकाती साहब ज्यादा समझते हैं उनके अखलाक को, लेकिन जाहिर हैं तो वो दूसरे ही, लेकिन हमें उनकी परवाह नहीं, हम तो अपने अकीदतों मोहब्बतों में वहां हाजिरी देते हैं। हजरत सलमान फारसी के मदार पर बड़ी प्यारी हाजिरी हुई, हमने कसीदा बुर्दा शरीफ पढ़ा हमारे हुसैन मियां ने और माशाल्लाह बड़ी अच्छी हाजिरी हुई, और उन्हीं के कदमों में एक दूसरा कमरे में हजरत हुज़ैफा बिन जमान का मदार है, हजरत अब्दुल्ला बिन जाबिर बिन अब्दुल्ला और हजरत ताहिर जो अहले बैत में थे उनका मदार मुबारक। ये वही दोनों मुकद्दस सहाबी हैं हजरत हुज़ैफा बिन जमान और हजरत अब्दुल्ला बिन जाबिर रजी अल्लाह तआला अन्हु, जिनका मदार मुबारक दजला के किनारे था और वहाँ मदार में पानी आ गया था। 1931 का वाकया है और उन्होंने बशारत दी थी काजी शहर को भी और उस वक्त के जो खलीफा थे उनको भी, और फिर उनका मदार मुबारक खोला गया तो दोनों अजसाम दोनों जिस्म जो थे बिल्कुल साफ सुथरे मौजूद थे। और हजरत हुज़ैफा बिन जमान या हजरत जाबिर बिन अब्दुल्ला की आंखें खुली हुई थी, खुली हुई आंखों को देखकर एक गैर मुस्लिम आई स्पेशलिस्ट मुसलमान हो गया था। उसने कहा मैंने आज तक ऐसी आंखें नहीं देखी और कैसे देखता, ये आंखें तो रसूलुल्लाह का दीदार करती थी, बार बार करती थी, जब चाहते थे जितनी देर चाहते थे जिस वक्त चाहते थे ये खुली आंखों से रसूलुल्लाह का दीदार करते थे। तो वो आंखें कहां दूसरे आंखों की, मुझे मैं सोचने लगा जब मैंने ये पढ़ा कि मैयत पे मैयत की ये कैफियत थी, मैयत की खुली हुई आंखों की ये कैफियत थी कि जिसको देखकर गैर मुस्लिम मुसलमान हो जाए, और उनकी मैयतें इस्लाम की तबलीग कर रही थी। तो जब ये लोग अपनी जाहिरी जिंदगी में होंगे तो इनकी अपनी क्या कैफियत होगी, और जिसको देखने से किसी की आंख के अंदर यह असर हो कि उसकी आंख को देखकर लोग मुसलमान हो जाएं तो जिसको देखा होगा उसकी क्या शान होगी। इन मुकद्दस हस्तियों की बारगाह में हाजिरी की सआदत नसीब हुई, ये उनका करम है कि उन्होंने अपने सदके में सबकी बारगाहों में हाजिरी करा दी। ये मेरे गौसे पाक का करम है। ये मदाइन का इलाका, सलमान पाक का इलाका, जो किसी जमाने में ईरान का दारुसल्तनत होता था और वहां पर आज भी किसरा के महल के खंडरात मौजूद हैं, जिनको देखकर अंदाजा होता है कि कितने मजबूत लोग थे और कैसी मजबूत इमारतें बनाई थीं। आज वो गौर से देखो तो पता चलता है कि वाकई इंजीनियरिंग का बहुत बड़ा शाहकार है, लेकिन आज वो जगह दरसे इबरत दे रही है कि कहां गए वो बड़े बड़े बादशाह जो अपनी बादशाहत पर इतराया करते थे, उनके नामों से लोग अपने खौफजदा हो जाते थे, लेकिन रसूलुल्लाह के गुलामों ने उनको नेस्तो नाबूद किया और ईरान को फतह करके इसी किसरा के कंगन और इसी किसरा के महल के तमाम तर मामलात हजरत उमर इब्ने खत्ताब रजी अल्लाह तआला अन्हु की दौरे खिलाफत में मदीना तैयबा पहुंचे। मेरे बुजुर्गों और दोस्तों, इस्लाम की तारीख बड़ी ताबनाक है। इस्लाम के ये दरख्शिंदा सितारे रूए जमीन पर इसी तरह चमकते और दमकते रहेंगे। जिनके मदारात पर हाजिरी दो तो एक रूहानी कैफियत और ईमान में ताजगी नसीब होती है। یہ تمام مدارات ہمیں یہ پیغام دے رہے ہیں کہ ہم بھی اپنی خلوت و جلوت کو پاک و صاف کریں، اپنی روحانیت میں اضافہ کریں، اپنی نورانیت کو اپنے اندر نورانیت پیدا کریں، ایمان کی وہ حلاوتیں حاصل کریں کہ وہ مقام تو حاصل نہیں کر سکتے، کم از کم ان کی بارگاہ کی روحانی حاضری نصیب ہو جائے، اور یقیناً یہ سفر ضرور ہمارے لیے باعث برکت بنے گا انشاءاللہ العزیز. اللہ تبارک و تعالی مجھے اور میرے ساتھ وہ تمام سفر کرنے والوں کی حاضری کو قبول فرمائے، اور اگر اس حاضری میں ہم سے کوئی کوتاہی یا غلطی ہو تو ہمیں معاف فرمائیں. اور غوث پاک کا میں شکریہ ادا کرتا ہوں کہ ہمیں ہمارے دل پہ ایک بوجھ تھا کہ اس دفعہ حاضری میں وہاں کی انتظامیہ کی کچھ عجیب بات تھی کہ بار بار درگاہ کے دروازے بند ہو جاتے تھے تو پوری طرح دل بھر کے حاضری نہیں ہو رہی تھی، لیکن آخر میں انہوں نے کرم نوازی فرمائی کہ جب میں آخری حاضری کے لیے حاضر ہوا، میرے ساتھ اور بھی ساتھی تھے، تو ہم داخل ہوتے وقت تو بڑا رش تھا، لیکن جب ہم اندر جا کر کھڑے ہوئے تو کسی نے پھر ہمیں نہیں پوچھا. پون گھنٹے ہم حضور غوث پاک کی بارگاہ میں حاضر ہوئے، اور انہوں نے دل کا وہ بوجھ اتار کر ہمیں وہاں سے روانہ کیا کہ تم یہی چاہتے تھے، کھڑے ہونا تو لوگ کھڑے ہو جاؤ. کرم نوازی فرمائی، اور یقیناً جب انہوں نے اس خواہش کو پورا کیا تو یقیناً کچھ عطا بھی فرمایا ہوگا. اللہ تبارک و تعالی مجھے اور میرے تمام وہ ساتھی جو میرے ساتھ گئے تھے ان کی حاضری کو منظور و مقبول فرمائے. واخر دعوانا ان الحمدللہ رب العالمین.